हेर्दा हेर्दै साधुले नि तरबार बेचिआयो हेर्दा हेर्दै साधुले नि तरबार बेचिआयो राजा फकीर भनेपछि दरबार बेचिआयो हेर्दा हेर्दै साधुले नि तरबार बेचिआयो केवल शून्य आफ्नो भागमा हात परेपछि केवल आफ्नो भागमा हात परेपछि आफ्नै दलले एकैचोटि सरकार बेचिआयो राजा फकीर बनेपछि दरबार बेचिआयो बाध्यता र व्यवस्थाले नचाहँदा नचाहँदै बाध्यता र व्यवस्थाले नचाहँदा नचाहँदै कलकलाउँदो यौवन बहर बेचिआयो राजा फकीर बनेपछि दरबार बेचिआयो परेलीको दिनमा आफ्नै प्रतिबिम्ब टिल्पिलाउँदा परेलीको दिनमा आफ्नै प्रतिबिम्ब टिल्पिलाउँदा लुकिएको अस्मिताको अखबार बेचिआयो राजा फकीर भनेपछि दरबार बेचिआयो उसको त्यो पिरतीमा जब आशिक बन्यो किरण उसको त्यो पिरतीमा जब आशिक बन्यो किरण भयभरको जय जेठा घरबार बेचिआयो भयभरको जय जेठा घरबार बेचिआयो राजा फकीर भनेपछि दरबार बेचिआयो हेर्दा हेर्दै साधुले नि दरबार बेचिआयो गजलकार प्रकाश किरणको गजल संग्रह अजनबी गजल संग्रह भित्रको पृष्ठ नम्बर 44 44 नम्बरकै गजल सँगै नमस्कार नमस्कार अनि सुस्वागतम साथै रात्रिकालीन साहित्यिक अभिवादन कार्यक्रम गजल सुधा लिएर आज पनि उपस्थित भइसकेको छौं रेडियो मिरमिरे 89.4 मेगाहर्जको यो साप्ताहिक प्रस्तुति कार्यक्रम गजल सुधा तपाईँले रेडियो मिरमिरे 89.4 मेगाहर्ज त्यसै गरी अनलाइन रेडियो रेडियो सहारे अक्सिजन रेडियो नेपालीको अनलाइन रेडियो र पुर्सदको समयमा तपाईँले त्यसै गरी सम्वाद डबली र पुर्सदको समयमा चिसापानीको ब्लग स्पोर्टमा गएर पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ प्राविधिक संयोजनमा रेडियो मिरमिरे 89.4 मेगाहर्जबाट सहस भट्ट त्यसै गरी अनलाइन रेडियो रेडियो सहारीबाट सघाइरहनु भएको छ रमेश बस्नेत कमल अरियाल त्यसै गरी अक्सिजन रेडियोबाट यति बेला सघाइरहनु भएको छ वीरेन्द्र ओली र त्यसै गरी नेपालीको अनलाइन रेडियोबाट चन्द्र विकल्पको साथ छ भने म तपाईँकी गजलमन कमल सरगम आज पनि उपस्थित भइसकेको छौँ आजको नवीन श्रृङ्खला तपाईँलाई भने जस्तै सोचे जस्तै बनाउनेछौँ हामी सदैव आफ्नोपनको आवाज दिन्छौँ गजल सुधामा तपाईँका आफनको आवाज साट्ने गर्छौँ हामी यसरी आउँछौँ गजल सुधामा तपाईँका मनको ढुकढुकी बनेर आउँछौँ आज पनि त्यही मनका ढुकढुकी साट्नका लागि हामी तपाईँसम्म आइसकेको नि कतिपय मित्र खाना खाएर भर्खर आफ्नो पिछौनामा पल्टिँदै हुनुहुन्छ होला नि मित्र गजल सुधा आयो भनेर सुन्दै हुनुहुन्छ जसरी जे गरेर कार्यक्रमले सुन्दै हुनुहुन्छ कतिपय मित्र त आफ्नो अध्ययनलाई पनि अगाडि बढाइ बढाइ कार्यक्रम सुनिरहनु भएको छ कतिपय मित्र काममै व्यस्त हुनुहुन्छ प्रभातमा रहनुभएको मित्र जसरी आफ्नो कार्यव्यस्ततामा हुनुहुन्छ त्यसरी नै आजको बसाई पनि हामीले भने जस्तै सोचे जस्तै बनाउनेछौँ आजको बसाई अतिथि विशेष नै बनाएको छु केही समयदेखि नै मैले अतिथि विशेष कार्यक्रम बनाइरहेको छु चितौन हाम्रो मजेर साहित्य प्रतिष्ठान चितौनले प्रकाशनमा ल्याएको अजनबी गजल संग्रहभित्र संग्रहित गजलकार आज हामीसँग हुनुहुन्छ प्रकाश किरण उहाँसँगैको विशेष कुराकानी आज हामी लिनेछौँ सुरुवातमा नै एउटा साङ्गीतिक गजल उचितेर गए यहारेर गए नतिजा आफैतिर पारेर गए हामी राशिक देलको आवाजलाई सुन्नेछौँ र यसपछि भने हामी आजको अतिथि गजलकार प्रकाश किरणसँग विशेष कुराकानी जोड्नेछौँ सुन्दै गर्नुहोस् कार्यक्रम गजल सुधा
उचितेर गए यहारेर गए नतिजा आफैतिर पारेर गए उचितेर गए यहारे रे नतीजा फैतीर पारे रे हिजो निम्ता दी बासना दिलमा हिजो निम्ता दी बासना दिलमा आज काडे तरले बारे रे उजते र गई यहरे र गई नतीजा आफै तीर पारे र गई फुल्थ्यो बगैँचामा एउटा फुल थियो बगैँचामा, आकाशबाट सिन झरेर गई, आकाशबाट सिन झरेर गई, बातै त थिए घायल नै भए पनि, मुस्कानको छुरा रोपी मारेर गई, बुझतेर गई या हरेर गई, नतिजा आफै तिर पारेर गई। प्रेमको फुल्यो मेरो मनमा, रोपेर प्रेमको फुल्यो मेरो मनमा, हुर्काई अन्तै सरेर गई, हुर्काई अन्तै सरे मनको धोका उखारी, उभोली भन्दै टारेर गई, बुझतेर गई या हरेर गई, नतिजा आफैतिर पारेर गई, बुझतेर गई या हरेर गई, नतिजा आफै तिर पारेर गई, रिजो निम्ता दी बस्न दिलमा, रिजो निम्ता दी बस्न दिलमा, आज काडे तारले पारेर गई, उजितेर गई या हरेर गई, नतिजा आफै तिर पारेर गई, नतिजा आफै तिर पारेर गई, नतिजा आफै तिर पारेर गई,
जितेर गई, हारेर गई, नतिजा आफैतिर पारेर गई। यो सुमधुर सांगीतिक गजलसँगै पुनः स्वागत छ मित्र। कार्यक्रम गजल सुधाको आजको बसाई मैले जानकारी गराइसकेको छु, सार्वजनिक फेसबुकमै गरिसकेको हुन्छु नि है मित्र, उहाँहरूले त थाहा पाइसक्नु भएको छ आजको अतिथि को हुनुहुन्छ भनेर मैले पुनः जानकारी गराएँ। आजको अतिथि प्रकाश किरण हुनुहुन्छ, जाजरकोटमा जन्म लिए, हाल काठमाडौँमा हुनुहुन्छ, स्नातक अध्ययनरत हुनुहुन्छ, त्यसै गरी सरकारी सेवामा अब विगत चार वर्षदेखि सेवारत हुनुहुन्छ। बुबा श्री स्वर्गीय बुद्धिबहादुर खत्री र स्वर्गीय माता काशी खत्रीको पुत्र हुनुहुन्छ, आज हाम्रो अतिथि हुनुहुन्छ। आज हामी उहाँसँगको विशेष कुराकानी जोड्नेछौँ। उहाँ हाम्रो बजेरी साहित्य प्रतिष्ठानमा पनि विशिष्ट आजीवन सदस्यमा संलग्न हुनुहुन्छ। त्यसै गरी अब गजल सङ्ग्रह आइसकेको छ अजनबी, त्यसै गरी अक्षरहरूको पिरामिड बृहत गजल संग्रह नेपालकै सबभन्दा ठूलो गजल संग्रहभित्र पनि संग्रहित उहाँको गजलहरू छन्। आज उहाँसँगको विशेष कुराकानी गर्नेछौँ। अब उहाँसँग गरिएको कुराकानीतर्फ लागौँ। स्वागत छ तपाईँलाई प्रकाशी कार्यक्रम गजल सुधामा।
हजुर, धन्यवाद मित्र कमल सर।
कस्तो बित्दैछ गजल यात्रा?
विगत 10-12 वर्षदेखि अनवरत रूपमा लागिरहेछु, अहिलेसम्म लेखिरहेछु।
अहिलेसम्म लेख्दै हुनुहुन्छ है? घर मैले त जानकारी गराइसकेँ, तपाईँको आवाजमा कति पहिले सुन्छु।
हजुर, म एउटा मध्यपश्चिमको विकट जिल्ला जाजरकोटको हुर गाविस वडा नम्बर 2 मेरो जन्म भयो। हजुर,
हुर गाविसमा तपाईँको जन्म भयो।
हजुर,
कति सालमा भयो?
म 2043 साल जेठ 16 गते।
2043 सालमा जन्मनु भयो, नेपाली गजल यात्रामा अनवरत रूपमा लागिरहनु भएको छ।
हजुर,
कति सालदेखि लेख्नुभयो गजल?
मैले 60 सालदेखि लेख्न सुरु गरेँ।
60 सालदेखि लेख्नु?
हजुर।
एउटा गजल सुनिहालौँ न तपाईँको आवाजबाट।
हजुर, हुन्छ। म यो अजनबी भित्रकै गजल एउटा सुनाउँछु। यो पेज नम्बर 59 छ, 59 नम्बरकै गजल। ठुलाहरू इतिहास लेख्छन् र त अमर हुन्छन्, ठुलाहरू इतिहास लेख्छन् र त अमर हुन्छन्, आगो भित्र फुलका थुङ्गा देख्छन् र त अमर हुन्छन्, ठुलाहरू इतिहास लेख्छन् र त अमर हुन्छन्। देश र दुनियाँका लागि चेतनाको राँको बाल्दै, देश र दुनियाँका लागि चेतनाको राँको बाल्दै, काँडा माथि कोमल पाउ टेक्छन् र त अमर हुन्छन्, ठुलाहरू इतिहास लेख्छन् र त अमर हुन्छन्। अन्याय र अत्याचारको समूल नष्ट गर्दा गर्दै, अन्याय र अत्याचारको समूल नष्ट गर्दा गर्दै, आँसु पिउँदै आगोले घाउ सेक्छन् र त अमर हुन्छन्, आँसु पिउँदै आगोले घाउ सेक्छन् र त अमर हुन्छन्, आगो भित्र फुलका थुङ्गा देख्छन् र त अमर हुन्छन्। अस्मिता मधेसको सधैँ धावा बोल्दा बैरीले, अस्मिता मधेसको सधैँ धावा बोल्दा बैरीले, चट्टान जस्तै छाती बनाई छेक्छन् र त अमर हुन्छन्, ठुलाहरू इतिहास लेख्छन् र त अमर हुन्छन्। अन्तिम शेर छ, कलकलाउँदा जिन्दगीका प्ररहरू डिग राखी, कलकलाउँदा जिन्दगीका प्ररहरू डिग राखी, सङ्घर्षमै जिउने मन्जिल भेट्छन् र त अमर हुन्छन्, ठुलाहरू इतिहास लेख्छन् र त अमर हुन्छन्, आगो भित्र फुलका थुङ्गा देख्छन् र त अमर हुन्छन्।
निकै सुन्दर गजल, यति राम्रा गजलहरू यो पुस्तकमा छ। अजनबी, अजनबी नामैमा काफी छ। यो अजनबी हिन्दू भाषा, तपाईँले किन प्रयोग गर्नुभयो हिन्दी शब्दलाई, एक्चुली यो पनि जानकारी प्रष्ट पारिदिनुहोस् न किरणजी।
हजुर कमलजी, म साहित्यमा कलम विगत लामो समयदेखि चलाइरहे तापनि नेपाली साहित्यका पाठकहरूमा म अहिले पनि अजनबी छु, म अलि अपरिचित नै छु। त्यसो भएको कारणले एउटा साहित्य लेखनमा कलम चलाइरहेको एउटा स्रष्टा, नेपाली साहित्यमा अजनबी एउटा अपरिचित भइरहेको अवस्थामा मैले आफूलाई परिचित गराउने पहिलो प्रयास स्वरूप मैले आफ्नो यो गजल सङ्ग्रह अजनबी ल्याएको हुँ। त्यति नै हो यसको।
तपाईँले चितवनमै चाहिँ किन रोज्नुभयो, चितवनमा गजल सङ्ग्रह पठाउनु भयो होइन, के तपाईँ संलग्नता सस्ता भएरै हो कि, या तपाईँलाई एउटा पाएको नै ठाउँ, सबै अब धेरै कुराहरू हुन्छ नि त्यसमा, कतिको अब सहज भयो पुस्तक निकाल्नको लागि होइन, अब धेरै नै गाह्रो छ भनिन्छ पछिल्लो पटक पुस्तक निकाल्नलाई लगानी कति लाग्यो, एकचोटि यो अर्जनाबीको बारेमा अलिकति छोटो जानकारी गराइदिनुहोस् न।
हजुर, म यो हाम्रो मजेरी साहित्य प्रतिष्ठान चितवनको आजीवन विशिष्ट सदस्य पनि हो, र चितवनलाई अब हुन त नेपाली साहित्य कुनै पनि साहित्यको सीमा हुँदैन, कुनै पनि साहित्यको सीमारेखा हुँदैन, यसलाई सीमाभित्र राख्नु भनेको आफैमा एउटा त्यति राम्रो कुरा होइन जस्तो लाग्छ, तथापि नेपाली साहित्यको इतिहासलाई यसो केलाएर हेर्ने हो वर्तमानलाई भन्ने भन्दा नेपाली साहित्यको राजधानीको रूपमा अहिले हामीले चितवनलाई पाइरहेका छौँ, र चितवनमा हाम्रो बृहत् कार्यक्रम हाम्रो मजेरी साहित्य प्रतिष्ठानले एउटा देशभरिकै गजलकारहरू एउटा नवोदित र पुराना सबै स्रष्टाहरूलाई समाहित गरेर समावेश गरेर एउटा अक्षरको पिरामिड नामक वृहत गजल सङ्ग्रहको विमोचनको कार्यक्रम पनि थियो, र मेरो अजनबी पहिलो गजल सङ्ग्रह पनि देशका तमाम मेसीदेखि महाकालीसम्म बाट पाल्नुभएका र कलम चलाउँदै गर्नुभएका स्रष्टाहरूमा पुर्याउने र स्रष्टाहरूसँग एउटा भलाकुसारी गर्ने राम्रो अवसर जुर्छ कि भनेर नै मैले चितवनबाट यो प्रकाशन गरेको हो।
कतिको सपोर्ट रह्यो हाम्रो मजेरी साहित्य प्रतिष्ठानले, कति सपोर्ट गर्नुभयो, अझ भन्नुपर्दाखेरि त्यहाँ रहेका सर्जकहरूको सपोर्ट हुन्छ होइन, धेरै कुराको एउटा तालमेल मिल्नुपर्छ अरे एउटा पुस्तक निकाल्नका लागि, धेरै कुराहरू आउँछ, अझ बाधा व्यवधान त धेरै हुन्छन् होइन, पुस्तक निकालिसक्दाखेरि कति पहिले ती पुस्तकका टिप्पणीहरू नकारात्मक रूपमा गरिदिन्छन्, सकारात्मकै गजलहरू भए पनि त्यसलाई नकारात्मक रूपमा ल्याइदिन्छन्, तपाईँलाई कतिको सहज भयो हाम्रो मजेरीले कतिको सपोर्ट गर्यो?
हजुर, यसमा हाम्रो मजेरी साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष तथा युवा गजलकार दाजु पुष्प अधिकारी अञ्जलीले पूर्ण रूपमा सहयोग गर्नुभयो, अवरात्र खटेर मेरो किताबको शुद्धाशुद्धिदेखि लिएर सबै कुरा हेरिदिनुभयो, त्यसै गरी हाम्रो मजेरी साहित्य प्रतिष्ठान चितवनकै उपाध्यक्ष हाम्रो प्रभाकर पण्डित, सचिव दाजु विजयराज गेवाली लगायत चितवनमा रहनुभएका स्रष्टा सर्जकहरू जस्तै गोर्खे साइनु लगायत सबैले सहयोग गर्नुभयो, र सबैको सहयोगले नै आज अजनबीले एउटा मूर्तता पाएको छ,
नयाँ जन्म लिएको छ,
नयाँ जन्म लिएको छ र आफैमा एउटा किताबको किताब बाहिर ल्याउनु पनि भनेको आफैमा एउटा गाह्रो कुरो त हो कमल सर।
एकदम
यसमा कस्तो भने एउटा आमाले एउटा नवजात शिशुलाई जन्म दिँदा जति प्रसव पीडा भोग्छ त्यति नै एउटा कृतिकारले एउटा कृति निकाल्दा भोग्नु पर्दो रहेछ, त्यो मैले पहिलोचोटि अनुभूति गरेँ।
कतिको खर्च लाग्यो नि?
यसमा झन्डै 65-70 हजार खर्च भयो।
65-70 हजार खर्च भयो, उठला लगानी?
अब हुन त यो उठ्छ नै भन्ने त छैन कमल सर, अब तथापि मैले एउटा नामको लागि
जीवन्तताको
लागि
तपाईँको छोराछोरीले पनि पछि मेरो बुबाको किताब भनेर एउटा अर्को नयाँ संस्करण निकाल्न सकुन् होइन, एउटा जीवन्त बाँचिरहन्छ पुस्तकमा रहेको नाम होइन, ती च्यातेर च्यातिन्न सधैँ दर्ता भइरहेको हुन्छ, त्यो तपाईँको जीवन्त साहित्य सिर्जना सफल रहन्छ। एउटा गजल सुनाउनु।
हजुर हुन्छ, म अजनबी भित्रकै एउटा गजल वाचन गर्दैछु। दिलको फाँटमा फुलसँगै मन्जरी बनेर आयौ, दिलको फाँटमा फुलसँगै मन्जरी बनेर आयौ, यी नयनहरूमा प्रियसी झरी बनेर आयौ, दिलको फाँटमा फुलसँगै मन्जरी बनेर आयौ, थुनेको थिएँ दिलको पेटार भित्र तिमीलाई, थुनेको थिएँ दिलको पेटार भित्र तिमीलाई, मेरा गहभरि सागर कसरी बनेर आयौ, दिलको फाँटमा फुलसँगै मन्जरी बनेर आयौ, हजार सपनाहरूको दाह संस्कार गरेर, हजार सपनाहरूको दाह संस्कार गरेर, घाइते तन भरिसित लहरी बनेर आयौ, दिलको फाँटमा फुलसँगै मन्जरी बनेर आयौ, मन्दविष मन पिएर मन्दविष कल्पनामा निदाइरह, पिएर मन्दविष कल्पनामा निदाइरहँदा, हर रात सपनीमा प्रेम नगरी बनेर आयौ, हर रात सपनीमा प्रेम नगरी बनेर आयौ, दिलको फाँटमा फुलसँगै मन्जरी बनेर आयौ, मनको सागर सयर गरिरहँदा किरणले, मनको सागर सयर गरिरहँदा किरणले, किन निष्ठुरी सफरमा भुमरी बनेर आयौ, दिलको फाँटमा फुलसँगै मन्जरी बनेर आयौ, यी नयनहरूमा प्रियसी झरी बनेर आयौ। हजुर,
पछिल्लो पटक यस्ता गजल लेख्ने गजलकारहरू कमै हुन्छन्, त्यसमा पनि धेरै डुबेर कथालाई अझ कथाले मागेका कुराहरूलाई तपाईँले यसरी गजलमा संग्रहित गर्नुहुन्छ, धेरै धेरैको एउटा चाहना हुन्छ कि किरणले यस्ता गजल सिर्जना गर्छन्। किरणको जन्म भूमिता जानकारी पाएँ, तर उहाँको परिवारमा चाहिँ कस्तो खालको रहेछ माहौल, गजल सिर्जनाको माहौल भन्ने धेरैको चासो हुन्छ। तपाईँको परिवारमा चाहिँ कतिजना परिवार छ, यसो पारिवारिक क्षेत्रतिर नि जाउँ न, अब जन्म भएको त थाहा भइसक्यो, यसरी पृष्ठभूमितर्फ।
हजुर, म 2043 सालतिर जन्मेको जागरकोटको एउटा विकट ठाउँमा, मेरा बुवा सामान्य किसान, म सामान्य किसान परिवारमा जन्मेको हुँ र मेरा चार दाजुभाइ तीन दिदीबहिनीहरू हुनुहुन्छ, सबै सरकारी सेवामा संलग्न हुनुहुन्छ, म पनि विगत 4 वर्षदेखि सरकारी सेवामा संलग्न छु। म विगत लामो समयदेखि स्कुल पढ्दादेखि नै साहित्यको क्षेत्रमा केही न केही लेखिरहन्थेँ, कहिले कविता लेख्थेँ, कहिले गीत लेख्थेँ, र मैले पछिल्लो चरणमा 60-61 गजल लेख्न थालेँ, र मलाई लेख्न जहिले पनि प्रेरणा दिने एउटा निरक्षर भएर पनि मेरो आमा बुवाले जुन योगदान दिनुभयो, म उहाँलाई उहाँहरूप्रति सधैँ हिँडी छु र उहाँहरूले देखाएको बाटो म सधैँभरि हिँडिरहनेछु। उहाँहरूले साहित्यमा लागेर आफूलाई स्थापित गराउन हरपल सङ्घर्ष गरिरहनुपर्छ भन्ने एउटा पाठ सिकाउनु भएको छ।
आमा बुबा भगवान हुन्, आमा बुबा बिनाको एउटा सिर्जना गर्ने एउटा शक्ति हुँदैन, ती आमा बुबाले जुन एउटा बाटो देखाइदिएको हुन्छन् गजल लेख्न, जुनैसुकै क्षेत्रमा लाग्दाखेरि, एउटा साहित्य क्षेत्रमा लाग्दाखेरि, आमा बुबाले लेख्न नसिकाए भने कलम चलाउन पनि आमा बुबाले सिकाउनुहुन्छ, त्यसरी आफ्नो क्षेत्र सुरु गर्नुभयो। अहिले त हजुरको आमा बुबा दुवैजना हुनुहुन्न होइन, तर पनि तपाईँले यति दुःख गरेर आमा बुबाकै लागि भनेर समर्पण गर्नुभएको छ पुस्तकै होइन, चाहे लगानी उठोस् या नउठोस्, त्यो लगानी उठ्नको लागि होइन, आमा बुबाको एउटा छोरा राम्रो बनोस् भन्ने उहाँहरूको चाहना थियो, तर त्यो चाहना अपुरा भए पनि उहाँहरू जुन स्वर्गमा रहे तापनि उहाँहरूको लागि भनेर एउटा गजल पुस्तक ल्याउनुभयो, त्यो केही आमा बुबाले समर्पण गरेका कुनै गजल
एकचोटि गजलहरू मैले यसमा समावेश गरेको छु।
ल रे, हामी दुईवटा गजल तपाईँको आवाजबाट सुन्छौँ।
हजुर हजुर, यो पेज नम्बर 46 छ, मैले यो आमाप्रति आमालाई समर्पण गरेर एउटा गजल लेखेको छु। यो 2071 साल 7 महिना 29 गते मैले काठमाडौँमा किर्तिपुरमा बसेर लेखेको गजल छ। तिमले पोती सिङ्गारेका भित्ता सम्झिरहन्छु आमा, तिमले पोती सिंगारेका भित्ता सम्झी रुन्छु आमा, तिमी जल्दै गरेको त्यो चित्ता सम्झी रुन्छु आमा, तिमले पोती सिंगारेका भित्ता सम्झी रुन्छु आमा। दाजु भाइको बेमेलामा घरै कुरु क्षेत्र भन्दा, दाजु भाइको बेमेलामा घरै कुरु क्षेत्र भन्दा, गरी खानु भनिदिएको हिस्सा सम्झी रुन्छु आमा, तिमले पोती सिंगारेका भित्ता सम्झी रुन्छु आमा। देउरानी र जेठानीको जात्रा हुँदा यत्र तत्र, देउरानी र जेठानीको जात्रा हुँदा यत्र तत्र, एकै मझेरीका दुईटा कित्ता सम्झी रुन्छु आमा, तिमले पोती सिंगारेको भित्ता सम्झी रुन्छु आमा। टोलाउँछु बौलाउँछु हेर्दै तिम्रा तस्विरहरू, टोलाउँछु बौलाउँछु हेर्दै तिम्रा तस्विरहरू, अझै तिम्रो हाँसोको त्यो खित्का सम्झी रुन्छु आमा, तिमी जल्दै गरेको त्यो चित्ता सम्झी रुन्छु आमा। अन्तिम शेर छ, वृद्ध अवस्थामा पक्कै सहारा देलान भन्दै, वृद्ध अवस्थामा पक्कै सहारा देलान भन्दै, सजाएका सपनाहरू मिथ्या सम्झी रुन्छु आमा, तिमले पोती सिंगारेका भित्ता सम्झी रुन्छु आमा, तिमी जल्दै गरेको त्यो चित्ता सम्झी रुन्छु आमा,
तिमी जल्दै गरेको थियो चित्ता सम्झी रुन्छु आमा। निकै भावुक भएर वाचन गर्नुभयो। यस्ता गजलहरू वाचन गरिरहँदाखेरि कतिपय श्रोताहरू पनि भावुक हुन्छन्, किनकि आफ्ना आमा बुबा भगवान हुन् सबैलाई थाहा छ। जब आमा बुबा हुन्छन् त संसार हुन्छ, तर आमा बुबा नभएको ठुलो सन्तानको एउटा व्यथालाई तपाईँले गजलमा उन्नुभयो। कति दुःख थियो आमा बुबाले छोडिसकेपछि, कति सालमा अब यस्तो घटना घट्यो?
हजुर, म 2067 साल फाल्गुन 25 गते म जागिरको सिलसिला मैले नाम निकालेर लोकसेवाबाट म एउटा पूर्व खोटाङ जिल्लामा थिएँ, र मैले जागिर जोइन भएको 5 दिनमा मेरो मम्मीको डेथ भयो, र म त्यो जागिरको 5 दिनमै बिदा नदिने एउटा खालको समय एउटा खालको सिस्टम छ हाम्रो यो निजामती सेवामा, त्यसलाई पनि चिर्दै मैले त्यहाँबाट बिदा लिएर म चाहिँ घर फर्केको थिएँ 2067 साल फाल्गुन चैत 1 गते।
बाबा अगाडि बित्नु भएको थियो,
मम्मी चाहिँ अगाडि,
बाबा पछि भएको, असामयिक निधनै भएको
उहाँहरू दमको रोगी हुनुहुन्थ्यो,
दमको रोगी हुनुहुन्थ्यो दुवैजना।
हजुर,
त्यो दुःखको कुराहरू पनि हामी सुनाउने जानेछौँ। दुःख सुख हाँसु रोदन गजलमा पुखिन्छ, ती गजलले बोलेका शब्दहरू तपाईँहरूसँग सार्छौँ। आज अलिकति बिल्कुलै फरक बनाएको छु प्रस्तुति हजुर। यति राम्रा गजल लेख्ने, गजल सिर्जना गर्ने गजलकार मैले आज अतिथिको रूपमा ल्याएको छु। तपाईँले मूल्याङ्कन गरिरहनु भएको छ, उहाँसँगका बाँकी कुराकानीहरू अझ धेरै छ। एउटा गजल सुन्छौँ र हामी कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला भइसकेको छ। आज धेरै गजलकार प्रकाश किरणको सुन्छौँ। अझ प्रकाश किरण उहाँको वास्तविक थरको बारेमा पनि हामी चर्चा परिचर्चा गर्छौँ, उहाँका जिन्दगीका बारेमा पनि चर्चा परिचर्चा गर्छौँ। अझ भन्नुपर्दाखेरि अजनबीका बारेमा त हामी छुटाउने छैनौँ, ती पुस्तकका बारेमा धेरै चर्चा परिचर्चा गर्नेछौँ। अहिलेका लागि एउटा गजल फेरि प्रकाशजी।
हजुर हुन्छ, मैले यो मेरो बाबाप्रति समर्पित गरेको छु। पेज नम्बर 54 छ, अजनबी कुनै साथीहरूसँग उपलब्ध छ र छैन भने पनि मेरो कन्ट्याक्ट नम्बर म पछि यो कार्यक्रमको अन्त्यमा म कमल सरलाई पनि छोड्नेछु र म आफै पनि भन्नेछु। म 54 गजल यहाँहरूसम्म पेस गर्न लागिरहेको छु। बाले भन्नुहुन्थ्यो बाबु असल बन्नु तिमी, बाले भन्नुहुन्थ्यो बाबु असल बन्नु तिमी, प्रगतिका शिखर चुम्न सफल बन्नु तिमी, बाले भन्नुहुन्थ्यो बाबु असल बन्नु तिमी। कल्पनामा बग्ने मनको गुलाम बन्नुभन्दा, कल्पनामा बग्ने मनको गुलाम बन्नुभन्दा, कालजयी गीत अनि गजल बन्नु तिमी, बाले भन्नुहुन्थ्यो बाबु असल बन्नु तिमी। नलागेर कसैको पछि फेरि बिग्रेछ, नलागी कसैको पछि आफ्नै बाटो हिँडी, नलागी कसैको पछि आफ्नै बाटो हिँडी, साहित्यको आशा लाग्दो फसल बन्नु तिमी, बाले भन्नुहुन्थ्यो बाबु असल बन्नु तिमी। सुस्ताएका मनका गरा खनजोत गरिकन, सुस्ताएका मनका गरा खनजोत गरिकन, स्रष्टा सर्जक जन्माउने नसल बन्नु तिमी, बाले भन्नुहुन्थ्यो बाबु असल बन्नु तिमी। अन्तिम शेर, करोडौँती तारा बिचमा ध्रुव तारा जस्तै, करोडौँती तारा बिचमा ध्रुव तारा जस्तै, साहित्यको आकाशमा असल अटल बन्नु तिमी, बाले भन्नुहुन्थ्यो बाबु असल बन्नु तिमी। प्रगतिका शिखर सुम्न सफल बन्नु तिमी। हजुर
बाले भन्नुहुन्थ्यो बाबु असल बन्नु तिमी। धेरै नै मिठो सुन्दर गजल हामी सुनिसक्यौँ। अब यस्ता गजलहरू बाँकी हामी सुन्छौँ। कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला भइसकेको छ मित्र। कार्यक्रम गजल सुधा सुन्दै हुनुहुन्छ। भर्खर मात्र रेडियो खोल्दै हुनुहुन्छ नै रेडियो मिरमिरे 89.4 मेगाहर्ज, साथै तपाईँले अनलाइन रेडियो रेडियो छारे अक्सिजन रेडियो नेपालीको अनलाइन रेडियो र तपाईँले समाज डबली न्यूज मार्फत पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ। फुर्सदको समयमा चिसा पानीको ब्लग स्पोर्टमा गएर पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ। तपाईँले जसरी कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँसँगै समर्पित छौँ। आज हामी अतिथिसँगको कुराकानी जोडिरहेका छौँ। अतिथि हुनुहुन्छ प्रकाश किरण, जो हाम्रा आजका निम्तालाई स्वीकारेर आइसक्नु भएको छ। उहाँसँगैको बाँकी कुराकानीहरू हामी कार्यक्रमको मध्यभाग पश्चात गर्नेछौँ। अबको लागि हामी कार्यक्रमको मध्यभागतर्फ लाग्छौँ।
एउटा मिठो भए पाले राखामा, एउटा मिठो भए पाले राखामा, बाँच्दैछु पराजय पाले राखामा, एउटा मिठो भए पाले राखामा। गुमनाम बनेर आफै भित्र किन, गुमनाम बनेर आफै भित्र किन, बग्दैछ आँसु लय पाले राखामा, एउटा मिठो भए पाले राखामा। यो दिल चिमोटेपछि यादहरूले, यो दिल चिमोटेपछि यादहरूले, जिएको हुँ छेय पाले राखामा, एउटा मिठो भए पाले राखामा। तेर्स्याउने सुई नजर तिमीतिरै, तेर्स्याउने सुई नजर तिमीतिरै, उचित समय पाले राखामा, एउटा मिठो भए पाले राखामा। चिर निन्द्रामा निदाउकीमा पनि, चिर निन्द्रामा निदाउकीमा पनि, पीडा कतिपय पाले राखामा, एउटा मिठो भए पाले राखामा, बाँच्दैछु पराजय पाले राखामा।
नमस्कार, म गजलकार प्रकाश किरण। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ नेपाली गजलको लागि समर्पित र उत्थानमा लागिरहेको एकमात्र गजल कार्यक्रम, कार्यक्रम गजल सुधा।
देखिरहेछु जुनसँगै तारा अजनबी, देखिरहेछु जुनसँगै तारा अजनबी, जिउने असीम रहरहरू सारा अजनबी, देखिरहेछु जुनसँगै तारा अजनबी, घरभित्रै सिङ्गो देश अटाउन खोज्ने, घरभित्रै सिङ्गो देश अटाउन खोज्ने, भत्किएका भित्ताका ती गाह्रा अजनबी, जिउने असीम रहरहरू सारा अजनबी। क्रान्तिका नाउँमा यहाँ ब्रह्मा लुट हुँदा, क्रान्तिको नाउँमा यहाँ ब्रह्मा लुट हुँदा, बनेको छ थबाङ अनि खारा अजनबी, जिउने असीम रहरहरू सारा अजनबी। सतासीन हुँदा कठै, सतासीन हुँदा कठै, आफ्नै भुँडी भरेपछि भएका छन् समानताका नारा अजनबी, जिउने असीम रहरहरू सारा अजनबी। सहमतिको सारङ्गी रेटी हिँड्नेहरूको, सहमतिको सारङ्गी रेटी हिँड्नेहरूको, देखिरहेछ यो किरण, देखिरहेछ यो किरणले पारा अजनबी, जिउनेहरू सारा अजनबी, देखिरहेछु जुनसँगै तारा अजनबी। गजलकार प्रकाश किरणको गजल संग्रह नबी गजल संग्रहको पृष्ठ नम्बर 1 अजनबी विशेष गजल वाचन गरे र यही गजलसँगै पुनः कार्यक्रमको मध्यभागमा फेरि पनि स्वागत गर्छु। कार्यक्रम गजल सुधा सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 89.4 मेगाहर्जसँगै तपाईँले अन्य रेडियोहरूबाट पनि सुनिरहनु भएको छ। आज मैले विशेष अन्तर्वार्ता विषय भनिरहेको छु, तपाईँले जानकारी गराइसकेको छु। भर्खर मात्र रेडियो खोल्नु भएको छ भने, भर्खर जानकारी नपाउनु भएको छ भने, आज गजलकार प्रकाश किरणसँग विशेष कुराकानी जोडिरहेको छु। पुनः स्वागत छ प्रकाशजी।
हजुर धन्यवाद।
यो रातको प्रहरमा धेरै श्रोताहरू सुत्ने तर्खरमा पनि हुनुहुन्छ, तपाईँको आवाजबाट धेरै गजल पनि सुनिरहनु भएको छ। कस्तो लाग्छ त यो गजल यात्रा कस्तो लाग्यो प्रकाशजी? म अलिकति गजलतिर लागौँ है। अब तपाईँ धेरै लामो समयदेखि गजल लेख्नु भएको छ, बिचमा रोकिनु पनि भयो होला है, अब आफ्नो घरैसी कुराहरूबाट होइन। अब कस्तो खालको त्यो फिलिङ गर्नुभयो गजलमा चाहिँ, के गर्छु जस्तो लाग्छ पछिल्लो पटक?
हजुर कमलजी, लेख जुनसुकै साहित्यकारहरूले जुनसुकै स्रष्टाहरूले कलम चलाउँदा मैले यो यसरी जानुपर्छ, म भोलि गएर यो मान्छे बन्छु भनेर पहिले नै परिकल्पना त गरेको हुँदैन, तर स्रष्टाहरूको माया स्नेह र सहयोग पायो भने
अवश्य पनि साहित्यिक शिखर चुम्न सक्छु भन्ने एउटा आत्मविश्वास चाहिँ हुन्छ।
हो, मैले यही पोइन्ट ल्याउन लागेको थिएँ किरणजी। तर यस्तो देखिन्छ नि पछिल्लो पटक होडबाजी छ साहित्यमा लाग्नुभएका सर्जकहरूको अझ भन्नुपर्दा।
हजुर,
कस्तो छ भने म जान्ने छु मलाई सबैले मान्छन् भन्ने एउटा अहम्ता धेरैमा देखिन्छ, चाहे त्यो युवामा होस् चाहे त्यो अग्रजमा होस्। यसरी अगाडि बढ्दाखेरि के देख्नु भएको छ नि ती साहित्यकारका भविष्यलाई?
एउटा कुरा त के हो भने जति जति लेख्ने अहिले युवा जमात भनौँ या अग्रजहरू हुनुहुन्छ उहाँहरूले एउटा खालको आफ्नो व्यवहारमा परिवर्तन गर्नु भएन र उहाँहरूले यो साहित्यिक क्षेत्रमा जुन खालको एउटा अहिले आइरहेको छ अवस्था, दरारको अवस्था देख्छु म। यावत किसिमका गुटबन्दी यावत किसिमका कुराहरू छन्, यसको अन्त्य जबसम्म गर्नु हुँदैन उहाँहरूको भविष्य सायद म राम्रो देख्दिनँ, मैले त्यसो देखिरहेको छु।
हो, यो भविष्यलाई कसैले भविष्यवाणी देख्दै गर्न सक्दैन
होइन।
गजलमा कलम चलाउनेहरू धेरै छन्। पछिल्लो पटक गजल विकासमै लाग्नेहरू भनेर चाहिँ कमै देखिन्छन्, किनकि त्यो आज लेख्ने भोलि छुट्नेहरूको धेरै जमा छ। तर तपाईँ निरन्तरता लागिराख्नुहुन्छ?
हजुर, म साहित्यमा लागेर मैले के पाउँछु भनेर म लागेको छैन कमलजी। म आफ्नो आत्मसन्तुष्टिको लागि लेखिरहेको छु। मेरो सन्तुष्टिको लेखाइलाई पाठकहरूले सन्तुष्ट मानेर सन्तुष्टि लिन सक्नुभयो र पाठकहरूले माया गर्नुभयो भने त्यो नै मेरो जिन्दगीको उपलब्धि हुन्छ र म त्यसरी नै म अनवरत रूपमा लागिरहनेछु साहित्यमा।
बाँचुन्जेल साहित्यलाई एउटा लेखन थलो बनाउनुहुन्छ।
हजुर,
हामी यही बुझौँ। अब एउटा गजल तपाईँको आवाजबाट सुन्छु, मैले पनि वाचन गरेँ, तपाईँको आवाजमा पनि धेरैको सोच हुन्छ कि कस्तो हुन्छ नि। अब सर्जकले पनि कार्यक्रममा गजल वाचन गरिसकेपछि आइसकेपछि हाम्रो नियम नै छ, एउटा गजल फेरि सुन।
हजुर, हुन्छ। म पेज नम्बर 35 नम्बरकै गजल सुनाउन गइरहेको छु। पाल्दिन भो रहर अब पाल्दा तिम्रो याद आउँछ, पाल्दिन भो रहर अब पाल्दा तिम्रो याद आउँछ, धुजा धुजा बनोस् यो दिल टाल्दा तिम्रो याद आउँछ, पाल्दिन भो रहर अब पाल्दा तिम्रो याद आउँछ। शून्यतामा हराउँदैछु मनै निराकार बन्दा, शून्यतामा हराउँदैछु मनै निराकार बन्दा, निभिरहोस् मनको चिराग निभिरहोस् मनको चिराग, बाल्दा तिम्रो याद आउँछ, पाल्दिन भो रहर अब पाल्दा तिम्रो याद आउँछ। यौवनको हिमशिखर चुम्न खोज्दा अनायासै, यौवनको हिमशिखर चुम्न खोज्दा अनायासै, रोक्युन् बरु मेरा पाइला चाल्दा तिम्रो याद आउँछ, पाल्दिन भो रहर अब पाल्दा तिम्रो याद आउँछ। रोगी भाछु पागल भाछु, रोगी भाछु पागल भाछु, वियोगको तडपाईमा, रोगी भाछु पागल भाछु वियोगको तडपाईमा, राखी रन्छु मनको बिमार फाल्दा तिम्रो याद आउँछ, धुजा धुजा बनोस् यो दिल टाल्दा तिम्रो याद आउँछ। अन्तिम शीर्ष, कठोर बनोस् ढुङ्गा जस्तै निर्जीव बनोस् अब, कठोर बनोस् ढुङ्गा जस्तै निर्जीव बनोस् अब, फलाम जस्तै बनोस् जीवन गाल्दा तिम्रो याद आउँछ, पाल्दिन भो रहर अब पाल्दा तिम्रो याद आउँछ, धुजा धुजा बनोस् यो दिल टाल्दा तिम्रो याद आउँछ।
धुजा धुजा भनेस् यो दिल टाल्दा तिम्रो याद आउँछ। निकै सुन्दर गजल, सुन्दर गजल हामीले सुनिरहँदाखेरि अब भने कार्यक्रमको लगभग अन्तिम समयमा आइसकेका छौँ। यो रातको प्रहरमा अब धेरै सर्जकहरूले सुनिरहनु भएको छ। म केही कुराहरू तपाईँसँग सोध्छु, ती कुराका उत्तरहरू तपाईँले दिनुपर्ने।
हजुर, हुन्छ।
तर आत्मसात का साथ भन्नुपर्छ।
हजुर,
दाजुभाइमा कतिको सपोर्ट छ गजल लेख्न?
निकै सपोर्ट गर्नुहुन्छ।
निकै सपोर्ट गर्नु?
हजुर।
विवाह गरिसक्नु भएको छ?
हजुर।
श्रीमतीको सपोर्ट?
एकदम सपोर्ट छ,
एकदम सपोर्ट छ।
हजुर,
अब गजल लेखेर पछिल्लो पटक के गर्छु जस्तो लाग्छ?
मैले अघि पनि हजुरलाई निवेदन गरेँ र तमाम यो रेडियो मिरमिरे सुनिरहनुभएका श्रोताहरूलाई पनि मैले निवेदन गरेको छु, म आत्मसन्तुष्टिको लागि अहिलेसम्म लेखिरहेको छु। हजुर,
कुन कुन संस्थामा संलग्न हुनुहुन्छ?
म हाम्रो यो परिवर्तन सरगम साहित्य प्रतिष्ठान, हाम्रो मजेरी साहित्य प्रतिष्ठान, र म अहिले आफै संस्थापक भएर मेरो जन्मथलो जहाँ मेरो बाबु आमाले मलाई जन्माउनु भयो उहाँहरूको सम्झनामा काबु साहित्य प्रतिष्ठान जाजरकोटको स्थापना गर्दैछु संस्थापक भएर
अध्यक्षको हजुर त्यो कतिको सहज छ स्थापना गर्दा
स्थापनामा केही अप्ठ्यारो त असस्तान त आइ नै हाल्दो रहेछ तर पनि सबैलाई समायोजन गरेर जाने प्रयत्न गरिरहेको
सफल होस्
हजुर
कामना पनि गर्छ
हजुर हजुर
अन्तिममा कार्यक्रमको अन्तिममा धेरै कुराहरू सोध्न त बाँकी नै छ प्रकाश होइन अब केही कुराहरू म तपाईँलाई सरसर्ती सोध्न चाहन्छु अध्ययनमा एकदम अगाडि बढिरहनु भएको छ सरकारी जागिर खाइरहनु भएको छ सरकारी जागिर खाइरहँदाखेरि यस्ता काम भयो यस्तो गजल लेखन र यस्ता सिर्जनाहरू सुनिरहँदाखेरि ती सिर्जना सुनाउने ठाउँहरूमा कतिको जानुहुन्छ
यो आफ्नो पेसागत व्यस्तताका कारण त्यति सृजना सुनाउने ठाउँमा पुग्न सकेको छैन दुःख लागिरहेको छ दुःख लागिरहेको छ लेखिन्छ एउटा कागजभित्र त्यसलाई कपीको पानामा कैद गरेर राखिएको छ श्रोता समक्ष पुर्याउन नसक्दा पाठकहरूलाई उहाँहरूको बिचमा पनि पुर्याउन नसक्दा दुःख लागिरहेको छ तर यस्तै साथीभाइहरू रेडियोमा काम गर्नुहुन्छ उहाँहरूको कहिलेकाहीँ निमन्त्रणा हुन्छ त्यसरी म सुनाउँछु
सफल रहोस् तपाईँको साहित्य यात्रा अन्तिममा तपाईँका केही ठेगानाहरू हामी चाहन्छौँ कि धेरै श्रोताहरूले तपाईँलाई कन्ट्याक्ट गर्न चाहनुभयो भने सम्पर्क गर्न चाहनुभयो
हजुर
मोबाइल नम्बर सुन्नुहोला अझ अजनबी पछिल्लो पटक आएको छ त्यसका बारेमा पनि धेरैले सोध्ने चाहना हुन्छ किताब लिने चाहना हुन्छ उहाँहरूको लागि पनि एउटा सम्पर्क गर्ने ठेगाना दिनुहोला
हजुर यो अजनबी गजल सङ्ग्रह जिन्दगी खोज्दै एउटा भौतारिएको एउटा पात्रको कथा जस्तै भन्छु म मेरो बुझाइमा त्यसरी लेखेको छु र मलाई अजनबीलाई माया गर्नुहुन्छ र मलाई सम्पर्क गर्न चाहनुहुन्छ भने अजनबीलाई माया नगर्दा पनि मलाई सम्पर्क गर्न सक्नुहुनेछ प्रकाश किरण मेरो फेसबुकमा गएर फेसबुक पेज पनि छ र इमेल छ मेरो shunyaprakash@gmail.com shunyaprakash@gmail.com र मेरो सम्पर्क नम्बर रहेको छ 98528404040 98528404040 र अर्को नम्बर रहेको छ 98434057043 यतिमा सम्पर्क गर्न सक्नुहुन्छ
अवश्य पनि प्रकाशजीलाई सम्पर्क गर्नुहोला उहाँका सबै नम्बरहरू उहाँले छोडिसक्नु भएको छ उहाँका ठेगानाहरू छोडिसक्नु भएको छ यो कार्यक्रम तपाईँले फुर्सदको समयमा चिसा पानीको ब्लग स्पटमा गएर सुन्न सक्नुहुन्छ त्यसै गरी छहारीको ब्लग स्पटमा गएर पनि सुन्न सक्नुहुनेछ र फुर्सदको समयमा सुनेर भए पनि उहाँलाई प्रतिक्रिया दिनुहोला राम्रो नराम्रो र तिटा मिठा प्रतिक्रियाहरू दिनुहोला भन्दै अन्तिममा प्रकाशजीकै आवाजमा एउटा अन्तिम गजल सुनाउँदै हामी छुट्टिन्छौँ
हजुर म अन्तिम गजल अजनबीको अन्तिम गजल नै छ हजुर म 72 नम्बर गजल यहाँहरू समक्ष पुग्न गइरहेको छु कहिले फुल पठाएर कहिले अत्तर पठाएर कहिले फुल पठाएर कहिले अत्तर पठाएर गयौ दिलमा यादहरूको लस्कर पठाएर कहिले फुल पठाएर कहिले अत्तर पठाएर झाडा पखालाले विक्षिप्त दूर दराजमा झाडा पखालाले विक्षिप्त दूर दराजमा ढुक्क छ राज्य निकममा डक्टर पठाएर कहिले फुल पठाएर कहिले अत्तर पठाएर दिन दहाडै नेपालको आकार घटिरहँदा दिन दहाडै नेपालको आकार घटिरहँदा के गरौला र सीमा सुरक्षा तस्कर पठाएर कहिले फुल पठाएर कहिले अत्तर पठाएर हिजो आज उसले घरमा मार्बल बिछाएछ हिजो आज उसले घरमा मार्बल बिछाएछ विदेशमा भएको स्वदेशी पत्थर पठाएर गयौ दिलमा यादहरूको लस्कर पठाएर अब अन्तिम शेर छ अग्नि परीक्षा मात्रै किन लिन्छ नि यतिले अग्नि परीक्षा मात्रै किन लिन्छ नि यतिले यो किरणको जिन्दगीमा खण्डर पठाएर कहिले फुल पठाएर कहिले अत्तर पठाएर गयौ दिलमा यादहरूको लस्कर पठाएर हजुर
हवस् त कार्यक्रम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता कमल सरगम अर्को हप्ता अर्को नवीन श्रृङ्खला लिएर आउने वाचा गर्दै छुटिन्छु जय गजल।